أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وهو خير ناصر ومعين وصلى الله على محمد وآل محمد
اللهم صل على محمد وآل محمد
أما بعد فقد قال الله تبارك وتعالى في كتابه المجيد وخطابه المتين بسم الله الرحمن الرحيم كل نفس ذائقة الموت موت ایک ایسا موضوع ہے کہ جس سے فرار ممکن نہیں ہمارے آئندہ کے زندگی میں ہونے والے واقعات میں سے ایک ایسی حقیقت جس کا ہونا ناگزیر ہے کوئی شخص اس سے فرار نہیں کر سکتا ہم اپنے آئندہ کی زندگی بارے میں نہیں بتا سکتے کہ ہم اگلے سال یہاں ہوں گے کہ نہیں کل یہاں ہوں گے کہ نہیں اپنی اولاد کی شادیوں کو دیکھ پائیں گے کہ نہیں کوئی چیز آپ کی زندگی میں حتمی نہیں ہے مگر آپ کے آئندہ میں ایک چیز حتمی ہے جس کے بارے میں آپ کو یقین ہے اور وہ ہے موت موت ایک ایسی حقیقت ہے جس سے ہم فرار نہیں کر سکتے جب ہم گھر خریدتے ہیں گاڑی خریدتے ہیں تو معمولاً ان چیزوں کو انشور کرواتے ہیں ان کی انشورنس خریدتے ہیں ان کو بیمہ کرتے ہیں لائف انشورنس بھی آپ خریدتے ہیں کیوں بیمہ کرتے ہیں گاڑی کو کیوں بیمہ کرتے ہیں کیونکہ خطرہ ہے کہ گاڑی کو کوئی نقصان پہنچ جائے تو اس احتمالی نقصان سے اس احتمالی خطر سے بچنے کے لیے انسان انشورنس خریدتا ہے گھر کی انشورنس کراتا ہے گھر کو آگ نہ لگ جائے گاڑی چوری نہ ہو جائے تو جب انسان ان احتمالی خطرات سے بچنے کا اتنا اہتمام کرتا ہے تو کیا ہی اچھا ہو کہ وہ حقیقت جو جس سے فرار نہیں جو یقینی ہے جو پیش آنے والی ہے اس کے لیے بھی اپنی زندگی میں کچھ کر کے کوئی انشورنس کروائے کچھ ایسے اعمال کرے کہ اس کو پتہ ہو کہ میں اس خطرے سے کس طرح بچ پاؤں گا اس کی طرف ہم سب کی توجہ ہونی چاہیے لیکن معمولاً دیکھنے میں ملا ہے کہ انسان اس دنیا میں کی تگ و دو میں اس طرح سے مصروف ہو جاتا ہے کن چیزوں سے غافل ہو جاتا ہے اور پھر جیسے ہی اچانک موت کا دھچکا کسی عزیز کی صورت میں کسی دوست کی صورت میں یا کسی بیماری کی صورت میں خود جب اس پہ وارد ہوتا ہے تو ایک دم سے وہ خوف اور ہراس اس کے اوپر طاری ہو جاتا ہے یہاں پر پہلا سوال جو ذہن میں آتا ہے اور جس میں چاہوں گا کہ آپ بھی اس پہ روشنی ڈالیں وہ یہ کہ آخر موت سے انسان اتنا خوف زدہ کیوں ہے کہ چاہتا ہے اس کے اوپر بات نہ ہو اس کو پس پردہ رہنے دیا جائے مرنے کی باتیں نہ کی جائیں اس سے انسان بچتا کیوں ہے کنارہ کشی کیوں اختیار کرتا ہے
بسم اللہ الرحمن الرحیم جی ہاں موت ایک ایسی حقیقت ہے کہ کوئی خدا کو مانے نہ مانے لیکن موت کو مانتا ہے رسول اللہ کا کلمہ پڑھے نہ پڑھے لیکن موت کا منکر نہیں ہو سکتا ولایت کو تسلیم کرتا ہو یا نہیں لیکن موت کو ضرور تسلیم کرتا ہے تو موت ایک یقینی صورتحال ہے جس سے ہر ایک کو سامنا کرنا ہے قرآن مجید نے موت کے لیے ایک لفظ استعمال کیا ہے یقین ارشاد رب العزت ہو رہا ہے کہ وَعْبُدْ رَبَّكَ حَتَّى يَأْتِيَكَ الْيَقِينَ عبادت کرو اپنے رب کی یہاں تک کہ یقین آ جائے اب یہ یقین کیا وہ نفسانی کیفیت ہے جو شک اطمینان کا اعلیٰ ترین مرحلہ یقین ہوتا ہے یا یقین یعنی پوری زندگی عبادت کرتے رہو خدا کی یہاں تک کہ موت آ جائے تو یہاں پر مفسرین یہی کہتے ہیں کہ یہاں پر یقین سے مراد موت ہے یعنی پوری زندگی کے آخری لحظے اور لمحے تک خدا کی اطاعت میں رہو موت یقینی ہے اس لیے اس کو یقین سے تعبیر کیا گیا ہے لیکن کیوں موت کو یاد نہیں کیا جاتا کیوں اس کی باتیں نہیں کی جاتی کیوں اس کا ذکر نہیں ہوتا کیوں اس کے ذکر کرنے سے لوگ کتراتے ہیں تو اس کا ایک اہم اور بنیادی سبب یہ ہے کہ ہم نے اپنی ایک ایسی خیالی دنیا بنائی ہوئی ہے ایسی رنگین دنیا بنائی ہوئی ہے کہ اگر اس میں موت کا شائبہ آ جائے نا تو یہ ہماری دنیا کی رنگینیاں تاریک ہو جائیں گی تو یہ دنیا ہمارے لیے تنگ ہو جائے گی یہ دنیا ہمارے لیے پست ہو جائے گی یہ دنیا ہمارے لیے ہیچ اور پوچھ ہو جائے گی کچھ بھی نہیں ہے और हम नहीं चाहते कि ये हमारा ख्वाब, हमारे ये सब्ज़ ख्याली बाग ये टूट जाएं, ख़त्म हो जाएं। तो इसलिए हम मौत के ज़िक्र से कतराते हैं, क्योंकि हमने एक ख्याली दुनिया बनाई हुई है और हम चाहते हैं कि इसी दुनिया में हमने हमेशा रहना है। और मौत ऐसे है कि जैसे आप एक भयानक ख्वाब के बाद उठ जाए, तो इसलिए कोई नहीं चाहता कि इस ख्वाब से बेदार हो जाए। और बड़ी दिलचस्प एक रिवायत ये भी है कि इमाम अली अलैहि सलाम से ये मनकूल है रिवायत कि अन्नासु नियामून इज़ा मातु इंतबहू, लोग सोए हुए हैं गफलत में, जब मरते हैं तो बेदार हो जाते हैं। यानी आम हालात में हम ये समझते हैं कि हम जाग रहे हैं, जो कब्रिस्तान में जाके लेट गए वो सो रहे हैं, लेकिन वो ये कहते हैं कि भाई हम बेदार हो चुके हैं, तुम सो रहे हो। तो क्योंकि हमने एक ख्वाब व ख्याली दुनिया बनाई हुई है, एक शीशे की दुनिया बनाई हुई है, और मौत का तसव्वुर उसे चिकना चूर कर देता है, इसलिए हम मौत के ज़िक्र से डरते हैं। लेकिन अगर हम ये समझें कि मौत इसी दुनिया की तकमील का नाम है, अगर हम ये समझें कि मौत इस दुनिया में की गई मेहनत के नतीजे के हुसूल का मरहला है, तो हर कोई चाहता है कि जिसने भी काम किया हो,
फिर भी लोग दो ग्रोह में तकसीम हो जाएंगे,
फिर भी दो ग्रोह में तकसीम हो जाएं, तो जिसने भी काम किया होगा वो तो यही चाहेगा कि जल्दी नतीजा आ जाए, मुझे जल्दी इनाम मिले, मेरी जल्दी तरक्की हो। तो उसके लिए फिर ना सिर्फ ये कि मौत जो है वो एक खौफनाक कैफियत नहीं रखेगी, बल्कि वो मुश्ताक होगा मौत का।
जी यही मतलब रिवायत में मिलता है, जब हज़रत अबू ज़र रज़ी अल्लाह अन्हु से सवाल किया गया कि हम मौत से डरते क्यों हैं, तो उन्होंने एक बहुत लतीफ़ ताबीर फरमाई, उन्होंने यही फरमाया कि खर्रबतुमुल आखिरा व अमरतुमुद दुनिया, तुम लोगों ने अपनी आखिरत को बर्बाद कर दिया है और अपनी दुनिया को आबाद कर दिया है। तो ज़ाहिर है जिसने आपने कहा कि एक शख्स अगर इस दुनिया में किराए के घर पे रहता हो, उस घर को हर तरह से सजा दे, वॉलपेपर लगा दे, खूबसूरत खूबसूरत उसमें डेकोरेशन पीसेस ला के लगा दे, बागीचा उसमें एक सेटअप कर दे, तो वो बड़ा मुतमैन होगा और खुश होगा उसे। और जब किराए का पीरियड, उसका रेंटल पीरियड ख़त्म हो रहा होगा और उसको उस घर से बाहर निकालने की बारी आ रही होगी कि आप किसी और की बारी, आप निकलो यहाँ से, और उसने अगर अपने लिए उससे बेहतर जगह का इंतखाब, उसकी बेहतर जगह को आमादा नहीं किया होगा, तो जाहिर है वो उस घर को छोड़ते हुए घबराएगा। लेकिन वो शख्स जिसके लिए अपने लिए, जिसने अपने लिए एक महल तैयार किया हो, वो तो खुश होगा कि मैं जल्दी यहाँ से निकलूँ, इससे बड़ी जगह पे रहूँ। तो बिल्कुल सही फरमाया। तो इसमें गोया ये कि मौत की तरफ ना तवज्जो करने का एक मकसद, एक वजह, बड़ी वजह ये कि हम दुनिया से मानूस हो चुके हैं,
दुनिया से
हमने अपना दिल लगा लिया है, और इसलिए जो मौत हमें वो याद करवाती है कि तुम्हारा ये ताल्लुक जो है ये टेम्प्ररी है, मुवक्कत है, और ये ख़त्म होने वाला है, तो इंसान घबरा जाता है। अच्छा, कुछ ऐसे लोग भी होंगे जो मौत को याद रखते हैं फिर भी आखिरत से घबराते हैं, उनकी घबराने की क्या वजह हो सकती है? उनको पता है मौत आनी है लेकिन फिर भी वो मौत से भागते हैं।
देखिए ना, एक घबराहट जो है एक नए पेश आने वाले वाक़े के लिहाज से जो स्ट्रेस होता है, ये एक तबी और फितरी बात भी है। देखिए, सबको पता है, जो भी स्टूडेंट्स हैं सबको पता है कि इम्तिहान होने वाला है और
तैयारी
भी करते हैं, लेकिन फिर भी
इम्तिहान का अपना स्ट्रेस है, इम्तिहान से पहले सब खातिर
डर है एक, और ये हम नहीं कह सकते कि ये कोई बुरी चीज़ है, जी नहीं। अब क्योंकि आपको नहीं पता कि क्या होगा, और एक फितरी बात है, एक तबी बात है कि इम्तिहान से आदमी घबराता है, डरता है। वो जो थोड़ा सा भी एहतमाल, अगर जो उसने तैयारी की हुई हो फिर भी थोड़ा सा एहतमाल, शायद कोई ऐसी बात आ जाए जो उस वक़्त मेरे जहन में ना हो, जो मैंने तैयारी की है शायद वो चीज़ें मेरे जहन में महफूज ना रहें, शायद कोई और चीज़ पूछी जाए, तो ये एक फितरी सूरत हाल है, इसमें कोई मजम्मत का पहलू नहीं है। लेकिन असल मजम्मत का पहलू ये है कि हम इस हकीकत से गाफिल हो जाएं। और अब अक्सर लोग गफलत का शिकार होते हैं, हम में से अक्सर लोगों को एक दिन का सफ़र दरपेश हो, चंद दिनों का सफ़र दरपेश हो, तो हम बड़ी तैयारी करते हैं कई दिन पहले बैठकर प्लान करते हैं कि जनाब जाना है तो क्या क्या चाहिए होगा, किस किस चीज़ की ज़रूरत पड़ेगी, शायद इस चीज़ की भी ज़रूरत पड़े,
पासपोर्ट होना चाहिए, पैसे होने चाहिए,
वहाँ की करेंसी क्या होगी, वहाँ हमने रहना कहाँ है, कहाँ कहाँ हम जाएंगे, कौन कौन सी चीज़ें वहाँ देखने जैसी हैं, सब पहले प्लान किया जाता है जितना आपका सफ़र अहम होता है। तो हत्ता कि जो एहतमाली चीज़ें हैं, अभी तो मौसम नॉर्मल है लेकिन शायद अगर जो है वो सर्द हवाएं चलने लगे, अगर अचानक बर्फ़बारी हो जाए, तो हम एहतमाली चीज़ों को भी मद्देनज़र रखते हुए उसको भी प्लान में शामिल करते हैं, उसके लिए भी मनसूबाबंदी करते हैं। अब जबकि ये सफ़र एक यकीनी सफ़र है लेकिन फिर भी हम उसकी तैयारी नहीं करते, तो ये हमें सोचना होगा, लम्हा फिक्रिया है हमारे लिए कि हमारी प्लानिंग में मौत क्यों शामिल नहीं है,
क्यों शामिल नहीं है, जो कि सबसे अहम सफर
हम सफर है,
यकीनी सफर। बल्कि एक रिवायत मेरे जहन में आ रही है, एक शख्स सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में आता है, आकर कहता है कि क्या आप मुझे इजाज़त देते हैं कि मैं मौत की तमन्ना करूँ। एक तो नुक्ता जालिब यहाँ पर इंटरेस्टिंग नुक्ता ये है कि हत्ता ख्वाहिशात के लिए भी रसूल खुदा से इजाज़त ली जा रही है कि क्या ये इजाज़त है मुझे कि मैं ये आरजू करूं। ये वाकई हम सबको तवज्जो करनी चाहिए कि इस हद तक मुतीय परवरदिगार और रसूल खुदा हों कि हत्ता अपनी सोचों पर भी उनकी ख्वाहिशात को मुकदम रखें कि क्या ये सोचना मेरे लिए सही है, क्या ये चीज़ आरजू करना मेरे लिए सही। रसूल खुदा फरमाए लाबुद्दा मिन, ऐसी हकीकत है जिससे कोई फरार कोई चारा नहीं, लेकिन मौत की तमन्ना वो शख्स करे जो 10 हदीये तैयार कर चुका हो। फिर उन्होंने एक तौलानी हदीस है, उन्होंने बताया कि वो 10 मुकामात हैं और हर मुकाम पर आपके लिए 4 हदीये जो है ना, आपके आपने 4 गिफ्ट्स रेडी होने चाहिए। आप जब सफ़र पे जाते हैं जिनसे आगे मुलाकात होनी होती है उनके लिए गिफ्ट लेके जाते हैं, और वो गिफ्ट भी आप कितना अर्सा पहले शुरू कर देते हैं, जो लोग बाहर रहते हैं मुल्कों में अपने वापस जब आना होता है, 1 साल पहले मैंने अपनी बहन से मिलना है, उसकी उम्र क्या है, उसकी शादी होने वाली है, उस मुनासिबत से वो गिफ्ट लेंगे, अपने वालदैन के लिए गिफ्ट लेंगे, बच्चों की
पसंद क्या है,
उसकी पसंद तरजीहात को देखते हुए। तो रसूल अल्लाह फरमाते हैं क्या तुमने ये गिफ्ट तैयार कर लिए हैं, और फिर हर मुकाम पर 4 गिफ्ट का जिक्र है, तो कुल्लन मिला के 40 हदीये। फिर पहला हदिया मसलन जो है वो मलकुल मौत के लिए है कि मलकुल मौत को क्या हदिया देना है,
सबसे पहले तो मुलाकात
उसी से। तो 4 हदिये उसका जिक्र है कि उसके उस मौके पर ये चीज़ें। तो बहरहाल वो इंशाल्लाह किसी और वक्त में, लेकिन आखिर में फरमाया कि जो शख्स इन हदियों को आमादा कर चुका हो वो मौत की तमन्ना करे। तो जिस तरह आपने कहा कि एक सफ़र है जिसके लिए तैयारी करना ज़रूरी है, तैयारी इसी ज़िंदगी में हमें भेजा इसीलिए गया है इस दुनिया में कि उस ज़िंदगी की तैयारी कर सकें, और घबराहट जो तबीयी है वो तो तबीयी है, उतनी होनी भी चाहिए। इसके साथ साथ कुछ खौफ कुछ लोगों को इसलिए भी होता है क्योंकि उन्होंने अपने लिए आखिरत में कोई तैयारी नहीं की होती। जिस तरह दुआ जोशन कबीर में ये जुमला है कि ला युरजा इल्ला फजलो वला युखाफो इल्ला अदलो, कि हम खुदा की बनिस्बत उसके अदल से डरा जाता है, नहीं खुदा से नहीं डरा जाता, उसके अदल से डरा जाता है कि अगर उसने हमारे साथ अदल के साथ रफ्तार कर लिया तो हमारे हाथ खाली है।
अपने अमाल से डरा जा रहा,
अपने अमाल की आकिबत से डरा जा रहा है कि हमने तैयारी कोई नहीं की, इसलिए डरा जा रहा है।
एक बड़ी दिलचस्प हदीस है जिसके बारे में वाकई तवज्जो की ज़रूरत है और बड़ी ही जंजाली हदीस है। हदीस मुख्तलिफ आइमा अलैहिस्सलाम से मंसूब है, और शायद हो सकता है कि मुतअद्दिद आइमा अलैहिस्सलाम ने इरशाद फरमाई हो, क्योंकि मज़मून कुछ इस तरह का है। हदीस ये है कि इमाम फरमाते हैं कि अपनी दुनिया के लिए ऐसे अमल करो जैसे गोया तुमने इस दुनिया में हमेशा रहना है, और अपनी आखिरत के लिए ऐसे अमल करो गोया तुमने कल मर जाना है। तो अब ये हदीस जो मशहूर है मारूफ है और मुतअद्दिद आइमा अलैहिस्सलाम से मनकूल है, एक सवाल उठता है कि ये कैसे दोनों बातें जमा की जा सकती हैं, क्योंकि दीन जो हमारा आया है और हम इस वक्त मौत की जो बहस कर रहे हैं, ज़ाहिर है ये इसलिए नहीं है कि हम इस दुनिया को ख़राब करना चाहते हैं, इस दुनिया की कोई हैसियत नहीं, इस दुनिया की कोई अहमियत नहीं, फ़कत वो है, ऐसा तो नहीं है ना। दीन जो आया है वो इसलिए आया है कि रब्बना आतिना फिद दुनिया हसना व फिल आखिरत हसना, دنیا بھی آباد ہو آخرت بھی آباد ہو. دین دنیا کی بھی سعادت چاہتا ہے آخرت کی بھی سعادت چاہتا ہے. اگر کوئی دونوں کی سعادت چاہتا ہے تو اس کا فارمولا یہ ہے, دنیا کی سعادت تب ہی حاصل کی جا سکتی ہے جب تم یہ پلان کرو کہ تم نے یہاں رہنا ہے. اگر کوئی کہے کہ کل میں نے مرنا ہے تو گھر کیوں بناؤں, کل میں نے مرنا ہے تو تعلیم کو جاری کیوں رکھوں, ڈگری ملے گی نہیں ملے گی, کل میں نے مرنا ہے تو نوکری کی تلاش میں کیوں نکلوں, کل میں تو وہ دنیا کے لیے کچھ کر ہی نہیں پائے گا. اور اس کے مقابلے میں اگر وہ آخرت کے لیے یہ سوچے کہ نہیں میں نے تو اس دنیا میں رہنا ہے, تو پھر وہ آخرت کی تیاری کیسے کرے گا. تو ان دونوں چیزوں کو جمع کرنا ہے ہم نے, اور یہ بڑی لطافت کی بات ہے کہ کوئی اس حدیث کو سمجھے اور پھر اس پہ عمل کرنے کی کوشش کرے کہ دنیا بھی اسے ملے اور آخرت بھی اسے ملے. کامیاب ہے انسان وہ کہ جو دنیا اور آخرت دونوں کو آباد کر سکے, اور اگر نہیں کر سکتا کوئی تو جی ہاں پھر ترجیحی بنیادوں پر آخرت, کیونکہ ہمیشہ رہنے والی ہے. دنیا میں سے اگر کچھ کم بھی ملے تو مشکل نہیں ہے, آخرت ہمیشہ رہنے والی ہے. لیکن یہ بات بھی قابل توجہ ہے کہ آخرت بغیر دنیا کے مل ہی نہیں سکتی. اسی لیے رسول اللہ صلی اللہ علیہ وآلہ وسلم سے منسوب حدیث میں ہے کہ الدنیا مزرعۃ الآخرہ, یہاں سے آپ نے آخرت حاصل کرنی ہے.
جتنا عمل جتنا جی کسی کے پاس اگر باغ ہی نہیں ہوگا, بیج ڈالنے کے لیے زمین ہی نہیں ہے, تو وہ کیا پھل
اور اسے کیا محصول ملے گا. یا دوسری جگہ پہ جو امام علی علیہ السلام سے منقول ہے کہ آپ نے فرمایا دنیا متجر اولیاء اللہ, دنیا بازار ہے اولیاء خدا کی, یہاں ہی انہوں نے تجارت کرنی ہے اور فائدے میں آخرت کی کامیابی حاصل کرنی ہے.
ان روایت میں آپ دیکھیے کچھ روایات ایسی ہیں جس میں دنیا کی مذمت کی جا رہی ہے, کچھ روایات ایسی ہیں جس میں دنیا کو تجارت گاہ اولیاء خدا کا, کچھ میں سجادہ الہی مومنین کا سجدے کی جگہ قرار دیا جا رہا ہے. تو ایک جگہ مذمت مل رہی ہے, ایک جگہ ہمیں اس کی مدح مل رہی ہے. تو اس کو ہم کس طرح سے مومنین کے لیے ہم جمع کر سکتے ہیں کہ دنیا کا کچھ روایت میں مذمت ہے کچھ روایت میں مدح کی گئی ہے, تو بالاخرے دنیا سے محبت کی جائے یا اس کو برا سمجھا جائے.
جی ہاں, یہ واقعی سوال پیدا ہوتا ہے جب ہم ان روایات کا مطالعہ کرتے ہیں, ملاحظہ کرتے ہیں کہ کہیں دنیا کے لیے یہ کہا گیا ہے کہیں دنیا کے لیے یہ کہا گیا ہے, تو یہ سوال اٹھتا ہے. لیکن اگر اس طرف توجہ دی جائے کہ کہاں پر دنیا کی مذمت کی گئی ہے, کس بنیاد پر مذمت کی گئی ہے, اگر دنیا اتنی ہی مذموم ہوتی تو خدا نے متعال اس دنیا میں ہمیں بھیجتا کیوں. اگر یہ اعمال اتنے ہی ناپسندیدہ ہوتے دنیا کے تو آئمہ اور انبیاء علیہ السلام بھی یہی کرتے رہے. کیا انہوں نے شادی نہیں کی, کیا انہوں نے گھر نہیں بنایا, کیا انہوں نے دوسروں کی مدد نہیں کی, کیا انہوں نے اجتماعی امور میں حصہ نہیں لیا, کیا انہوں نے حکومت کے لیے کوشش نہیں کی. یعنی وہی چیزیں جو ہمیں دنیا کو آباد کرنے کے لیے نظر آ رہی ہیں ان کی سیرت میں بھی نظر آ رہی ہیں, تو یہ چیزیں مذموم تو نہیں ہو سکتی. اور اسی طرح اس دنیا میں جو کچھ ہم دیکھ رہے ہیں کہ یہ زمین ہے, یہ آسمان ہے, یہ چاند ہے, ستارے ہیں, سورج ہے, یہ سب تو اللہ کی نشانیاں ہیں, یہ تو مذموم ہو نہیں سکتی. پھر آخر وہ کون سی چیز ہے جس کی مذمت کی جا رہی ہے؟ تو یہ روایات میں واضح طور پر بتایا گیا ہے کہ اصل بات یہ ہے کہ دنیا کو مقصد بنانا مذموم ہے. یہ ایک گزرگاہ ہے, یہ ایک اسٹاپ ہے, یہ ایک پل ہے جہاں سے آپ نے صرف گزرنا ہے. اسٹیشن پہ آپ جو ہے وہ گھر بنا کے بیٹھ جائیں گے میں نے یہیں رہنا ہے, تو ہر کوئی مذمت کرے گا کہ جی یہاں پہ صرف اسٹاپ کرنا تھا اور گزر جانا تھا. تو اس لحاظ سے دنیا کی مذمت کی کہ دنیا کو مقصد نہ بناؤ. مقصد بنا کر کے دنیا کو ہی حاصل کرنا ہے, حلال اور حرام کی تمیز کو بھلا دیا جائے, احکام الہی کو پامال کیا جائے, حدود الہی کو معطل کر دیا جائے, یہ قابل مذمت ہے. وگرنہ اس دنیا کو وسیلہ بنا کر آخرت تک پہنچا جائے تو جی
دنیا بنائی اسی لیے
بنائی گئی ہے. یہ بہت ہی ممدوع ہے, یہ اولیاء الہی کی تجارت گاہ ہے.
تو نتیجہ یہ نکلا اور یہ سب کو ذہن نشین رہنے کی ضرورت ہے کہ اگر دنیا سے انسان دل لگا لے, دنیا کی محبت جی اپنے اندر ڈال لے, دنیا کو اپنا مقصد قرار دے,
اصل مقصد,
تو کہ تو سمجھنے کے لیے ہمارے جوانوں کے لیے اس طرح سے مثال دی جا سکتی ہے کہ دنیا وہ نور ہے جو خداوند عالم نے مثلا آپ کے ہاتھ میں دی ہے, اگر آپ اس کی طرف نگاہ کریں گے تو اندھے ہو جائیں گے.
बहुत बेहतरीन है।
और अगर उसको इस्तेमाल करेंगे तो वो आपको रास्ता दिखाएगी।
बिल्कुल, यही इमाम अली अलैहि सलाम से मनकूल हदीस में है कि जो दुनिया को ही देखेगा दुनिया उसे अंधा कर देगी, जो दुनिया के जरिए से देखाएगा दुनिया उसके लिए
रास्ते आखिरत के
चिराग बन जाएगी,
चिराग बन जाएगी,
उसके लिए रास्ता रोशन होगा,
आखिरत के लिए मौके पर फराहम करेगी किस तरह वो आखिरत में अपनी अपनी आखिरत को संवार सकता है। और सरकार दो आलम की वो हदीस की हुब्बुद दुनिया रासुकुल खतीयत, दुनिया की मोहब्बत हर बुराई का जड़ है। तो अगर इस दुनिया, तो मौत का जिक्र जो है वो इस हवाले से बहुत मुफीद है कि मौत का जिक्र इस हुब्बुद दुनिया को काटता है।
जी 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 बिल्कुल,
जो तमाम बुराइयों का जड़। आप देखिए, आपको नज़र आएगा मौत के बाद जब विरासत की बातें होती हैं या और दूसरे झगड़े आजकल करप्शन कितनी हमारे माशरे में फैली हुई, क्यों है ये सब कुछ, क्यों हर सब कुछ मौत, हर शख्स मौत को भूले बैठा है। तो अगर मौत को याद करवा दिया जाए मुख्तलिफ तरीक़ों से तो ये क्राइम रेट जो है ये नीचे आ जाए। बल्कि एक दिलचस्प वाक़ है, एक मुल्क के अंदर एक नया पुलिस ऑफिसर जब आया एक शहर में, तो जो चोर और डाकू और डकैत पकड़े जाते थे वो रात को मुर्दा खाने में जाके एक रात उनको मुर्दों के साथ हथकड़ी लगा दिया करता था, जेल में रखने की बजाय एक रात मुर्दा खानों में मुर्दों के साथ हर चोर को हथकड़ी, और इतनी वहशत तारी होती थी उन पर कि उस मुल्क उस मंतके का उस इलाके में जो क्राइम रेट था वो कम आ गया। यानी मौत लोगों को जब याद आना शुरू हुआ। और अब देखिए कितने अफसोस की बात है, ये हर हुकूमत का वजीफ़ा है ख़ास तौर पर दौलत इस्लामी का, एक हुकूमत इस्लामी का, कि लोगों को उनकी आखिरत याद दिलवाए, ऐसा मुआशरा कायम करे कि जिसमें लोग आक़िबत बख़ैर हों, ना ये कि उनकी दुनिया बख़ैर हो सिर्फ। ठीक है, वो वजीफ़ा है उनका, जैसे अमीरुल मोमिनीन सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि नतीजा उनके मफहूम है जुमले का कि अगर फ़क्र एक मर्द की सूरत में होता तो मैं उसको कत्ल करता। यानी हुकूमत इस्लामी का ये एक ज़िम्मेदारी है कि माशरे के अंदर से पावर्टी को, माशरे के अंदर से फ़क्र को ख़त्म कर दे, ये वजीफ़ा है, दुनिया को आबाद करे। लेकिन असल मकसद, असल निगाह आखिरत की तरफ होनी चाहिए कि किस तरह से उनकी आखिरत को संवारा जाए। ऐसा ऐसे आपने ऐसा माशरा बना दिया कि दुनिया तो आबाद हो गई लेकिन ईमान किसी के पास नहीं, तो ये अपनी उन्होंने उस दौलत ने, उस हुकूमत ने अपनी ज़िम्मेदारियों को पूरा नहीं किया। आप देखिए, जब आप सुबह घर से लेकर यहाँ तक आते हैं, रास्ते में कितने एडवर्टाइजमेंट बोर्ड्स नज़र आते हैं, टीवी के अंदर कितने इश्तिहार आप चलते हैं, मुझे बताइए एक भी आपको इश्तिहार ऐसा नज़र नहीं आएगा जिसमें आप, ये तो मिलेगा इस ये प्लाज़ा बन रहा है इसमें अपनी बुकिंग करा लें,
जी जी
ये प्लाज़ा बन रहा है यहाँ पर, ये मैट्रेस बड़ा नरम मैट्रेस है, बड़ी खूबसूरत, इसमें आप आरामदेह, आपको आराम बख्श नींद आएगी। कभी आपको मौत से रिलेटेड इश्तिहार नहीं नज़र आया कि यह आपकी आखिरी मंजिलगाह है, या कब्रिस्तान में भी बुकिंग चल रही है, यहाँ पर भी अपनी कब्र की बुकिंग करवा लें, हम अपनी मवक्कती ज़िंदगी टेम्प्रेरी लाइफ के लिए इस फ्लैट में करा लें,
छोटी छोटी सहूलियात को।
तो अगर आप हर रोज़ एक इश्तिहार मौत से रिलेटेड आपके सामने से गुजर जाए, इसलिए देखिए तशहीह जनाजा की क्यों इतना सवाब रखा गया है, लोगों को तशवीक की गई है कि उसमें वो शरीक हों, कि जब वो जनाजे को देखते हैं आखिरत याद आती है, जब आखिरत याद आएगी तो दुनिया से उनका जो ताल्लुक़ है वो कमज़ोर पड़ेगा, जब ताल्लुक़ कमज़ोर पड़ेगा तो इंसान अतात खुदाबंदी में, दूसरों को हुकूक के हुकूक को पूरा करने में, अपने से जो अपने माल के अंदर हुकूक हैं दूसरों के, माली हुकूक हो गए, बदनी हुकूक हो गए, उनको अदा करेगा।
तशिए जनाजा के हवाले से वाकयान आदमी जब जनाजे में शरीक होता है तो अगर तवज्जो करे तो वाकयान उसे अपनी मौत नज़र आती है। और हिकमत भी यही बताई गई है कि आदाब हैं कि जब तुम जनाजे की तशरीह करो यही समझो कि तुम्हारा अपना जनाजा है जिसे उठा के ले जाया जा रहा है, जब तुम लौटो तो ये समझो कि खुदा ने तुम्हें नई ज़िंदगी दी है, कि अगर तुम्हारी मौत होती और फिर खुदा तुम्हें नई ज़िंदगी देता तो तुम क्या करते, अपनी गलतियों की इसलाह करते, अपने गुनाहों की माफ़ी का सोचते, भलाई का प्लान करते। तो तशरीह के बाद ये चीज़ें होनी चाहिए, लेकिन अफसोसनाक सूरत हाल हमारे यहाँ ये भी है कि लोग तशरीह में भी अपनी दुनियावी बातों में लगे रहते हैं, न सिर्फ आज कल बल्कि इमाम अली अलैहि सलाम से मंसूल जो हदीस है उसमें मिलता है कि मौला ने देखा है कि जनाजे में कोई हंस रहा है तो आप अलैहि सलाम ने खुतबा इरशाद फरमाया कि क्या समझते हो कि मौत सिर्फ दूसरों के लिए लिखी गई है। यानी वाकई गफलत की इंतहा ये है कि आदमी वहाँ पर भी अपनी दुनियावी बातों में मसरूफ़ होते हैं, आप तशीह के वाकयन जाएं तो कितने लोग हैं जो वाकयन मौत को याद कर रहे हो, वहाँ भी अपनी दुनिया की प्लानिंग की जाती है, वहाँ भी अपने मामला डिस्कस होते हैं, वहाँ भी अपनी ही बातें चल रही होती हैं। कुल की महफिल में चले जाएं, मजालिस तरहीम में चले जाएं, तो ये जो चीज़ें थी कि जनाब ये ख़बरदार करने के लिए हैं, होशियार करने के लिए, हमने उनको भी अपनी दुनिया से मोहब्बत की वजह से असली रूह से उनको भी दूर कर दिया है। वाकई अगर जो कोई रोज़ाना मौत को याद करे, जैसा कि आदाब है कि इंसान अपना कफन खुद ख़रीद के रखे और रोज़ाना उस कफन को देखा करे, तो ज़ाहिर है कि उसके अंदर फिर वो गुनाह की जुरत, फिर वो मासियत और किसी की दिल आज़ारी, किसी का हक छीनना, किसी पर जुल्म करना, करप्शन, ये चीज़ें नहीं आएंगी। जब वो मौत को अपने सामने देखेगा नहीं आएंगी।
बल्कि बेहतरीन गिफ्ट आप किसी को कफन का दे सकते हैं।
अल्लाह अकबर।
अगर आपने
नहीं, वाकई
एहतियात कीजिएगा, वह सामने इस पर एहतियात करें कि बेहतरीन गिफ्ट कफन का जो है, वाकई अगर इस्लामी तालीमात की रूह से देखा जाए, किसी को उसकी मौत याद दिलवाना, इससे बेहतर काम क्या हो सकता है किसी के लिए कि उसकी आप दुनिया से उसकी जो है वो ताल्लुक को
नहीं मालूम रिएक्शन क्या होगा।
ये बात आपकी सही है कि नहीं मालूम रिएक्शन क्या होगा। मैंने तो अपनी बेगम से एक दफ़ा मशवरा किया था कि क्या ख्याल है, सास के लिए कफन ले चलते हैं।
अल्लाह
तो खैर उन्होंने इसकी तायद की, उनका नहीं, इससे बेहतर जो है वो गिफ्ट किसी के लिए क्या हो सकता है। बहरहाल ये हमारा कल्चर ऐसा बन गया कि आप किसी को कफन दे तो कहेंगे हमारी मौत की आरजू कर रहा है। ठीक है, जबकि मौत का तो अपना वक्त मुकर्रर है। ये किसी को मौत याद दिलाना, मौत की गुफ्तगू करना माशरे के अंदर, जामे के अंदर, और इसको आम करना, ये बहरहाल बैलेंस के साथ
जी असल ये चीज़
असल ये चीज़
इन चीज़ों को समझने की ज़रूरत है कि ना सिर्फ ये, जैसे हमने शुरू में ही कहा कि दुनिया को इग्नोर भी नहीं करना है कि इंसान जायज़ लज़्ज़तों से महरूम हो जाए, इंसान इज्तिमाई कामों में हिस्सा ना ले, इंसान खुद मोहताज बन जाए, बैठे रहेगा, ये चीज़ें दिन को पसंद नहीं है। दिन ये कहता है कि दुनिया हासिल करो, खुद भी दुनिया से फ़ायदा उठाओ, दूसरों की भी मदद करो। इसाइम अलैहिस्सलाम की सीरत में है कि वो बुढ़ापे में भी जाके ज़मीनों में खेती बाड़ी करते थे। बहुत सारे लोग ताज्जुब से देखते कि आप तो बड़े आबिद और ज़ाहिद हैं, हम आपके लिए पता नहीं क्या सोचते थे, आप तो दुनिया तलब हैं। इस चीज़ को दुनिया की तलब, दुनिया की मोहब्बत का नाम दिया जा रहा था। तो फरमाया कि नहीं, ये जो हम कर रहे हैं इसलिए नहीं है कि दुनिया की मोहब्बत है, हम इसलिए कर रहे हैं कि अपनी ज़रूरियात को भी पूरा कर सकें, तुम जैसे लोगों के मोहताज ना बने, और दूसरा दूसरों की मदद भी कर सकें। तो इस अंदाज से अगर हम देखें तो
ये नुकता अपने बहुत अहम नुकता है, और हमारे नौजवान जो हैं वो हैं शुभे में, तस्वुर ये हो गया है कि दीन जो है वो चाहता है कि दुनिया को आप छोड़ दें, तारिक दुनिया हो जाएं और मुसल्ले और मस्जिद में जाके बैठ, जबकि कतअन ऐसा नहीं है। दीन ये चाहता है, बल्कि दीन की निगाह में इस दुनिया में, इस दुनिया की करेंसी पैसा है
जी,
यहाँ के काम पैसे से होते हैं, और उस दुनिया की करेंसी आमाल है, कि वहाँ की करेंसी आमाल है। और एक शख्स रसूल खुदा की खिदमत में आया, किसी इमाम की खिदमत में आया गालिबन, और कहने लगा मैं चाहता हूँ कि पैसा कमाऊँ। तो अब उसके दिन में ये सवाल था कि कहीं मैं दुनिया की मोहब्बत में तो नहीं कर रहा, तो मैं पैसा कमाना चाहता हूँ। तो सरकारी में या इमाम ने पूछा कि करना क्या चाहते हो उससे, जिससे कहा मैं ऐसे अस्पताल बनाना चाहता हूँ, ज़ियारत पर जाना चाहता हूँ, यतीमों की मदद करना चाहता हूँ, बेवाओं की मदद करना चाहता हूँ। तो कहा ये तुम तो तलब तालिब आखिरत हो ना तालिब दुनिया। ठीक है, और इसके मुकाबले पर एक वो शख्स है जो नमाज पढ़ रहा है, इल्म दीन हासिल कर रहा है, मसला इल्म दीन की मिसाल है, जो बहुत एक मुकद्दस काम है, अम्बिया की जो वजीफा था वो तालीम देना लोगों को। एक आलिम दीन अगर इल्म हासिल कर रहा हो और उससे पूछा जाए क्यों हासिल कर रहे हो, और वो ये कहे मैं मशहूर होना चाहता हूँ, मैं अपनी शोहरत चाहता हूँ, मैं लोगों से मुनाज़रे जीतना चाहता हूँ, तो ये शख्स तालिब आखिरत नहीं है, इस शख्स तालिब दुनिया है। ठीक है,
तो मेयार जो है ना वो माल और इल्म और ये चीज़ें नहीं है, मेयार ये कि आप किस नीयत से इन चीज़ों को हासिल कर रहे हैं।
तो जो हमारे नौजवान है इसको तवज्जो कीजिए इस पर कि आप अगर पूरी दुनिया की दौलत कमा लें लेकिन इसलिए कमाएं कि इस जरिए से दीन खुदावंदी को नशर करेंगे, उसके ऊपर आप अमल कर सकेंगे, अपने सिले रहम कर सकेंगे, अस्पताल बना सकेंगे, तो ये ऐन मतलूबे दीन है, ये ऐन इबादत है।
یعنی آخرت ہے،
یعنی آخرت ہے، آپ دنیا کے طلبگار نہیں ہیں بلکہ آپ آخرت کے طلبگار. اور اس کے برعکس اگر اس مسجد میں بیٹھ جائے اور وہ سارے کام کرے، وہ آپ صرف مقدس نما بن جائیں گے. آپ عین شیطان کو دیکھ لیجئے، شیطان نے کوئی کم عبادت کی تھی لیکن اس کی عاقبت کیا ہوئی. تو طالب دنیا ہونا یا طالب آخرت ہونا، یہ آپ کے مقصد اور ہدف اور نیت کے اوپر ڈیپینڈ کرتا ہے کہ آپ یہ کام کس لیے کر رہے ہیں.
اسی پہ میں ایک واقعہ بتانا چاہوں گا. مسجد میں بیٹھ جانا، کچھ لوگ سمجھتے ہیں کہ جناب یہ بڑی عبادت ہے، ہم بڑے عابد اور زاہد بن گئے. حالانکہ اگر یہی عبادت ہوتی تو سب سے زیادہ حقدار خود رسول اکرم صلی اللہ علیہ وآلہ وسلم آئمہ علیہ السلام تھے، لیکن انہوں نے ایسا نہیں کیا. امام علی علیہ السلام کے لیے منقول ہے کہ آپ کو پتہ چلا آپ کے کسی صحابی نے جو ہے وہ مسجد بسا لی ہے، آپ بڑے غضبناک ہوئے، ناراض ہوئے، اور پھر سوال کیا کہ کون ہے جو اس کے اخراجات پورے کر رہا ہے، شادی شدہ ہے، اس کے بچوں کی دیکھ بھال کون کر رہا ہے؟ تو کہا گیا کہ اس کا بھائی کر رہا ہے. تو فرمایا کہ اس کے بھائی کا اجر اس سے زیادہ ہے. یہ جو ہم سمجھتے ہیں کہ یہ ہم عبادت کر رہے ہیں، یہ ہم کچھ حاصل کر رہے ہیں آخرت کے لیے، ہم اجر حاصل کر رہے ہیں، ثواب حاصل کر رہے ہیں، تو ثواب کا یہ طریقہ نہیں ہے. ثواب اسی طرح ہے جیسے آئمہ علیہ السلام نے کیا ہے کہ نماز کے وقت نماز، اجتماعی معاملات کے وقت اجتماعی معاملات میں حصہ لینا، یہ عین عبادت ہے، یہی دین کی تعلیمات ہیں. بہرحال موت اور زندگی، دنیا، یہ ساری چیزیں اپنی جگہ پہ حق ہیں، برحق ہیں. ان کو سمجھنے کی ضرورت ہے کہ کس کی جگہ کیا ہے، اس کو کیسے ہم نے دیکھنا ہے، کس طرح اسے گزارنا ہے. خیر ہم اپنے خاص موضوع پر آئیں، موت کی تیاری کیسے کی جا سکتی ہے؟
اب موت جب کہ برحق ہے تو تیاری آپ اسی وقت بہتر کر سکیں گے جب آپ کو یہ پتہ ہو کہ موت کے بعد کی منازل کیا ہے، موت کے بعد کن چیزوں کا سوال کیا جائے گا، موت کے بعد کیا ہونے والا ہے، کن حقوق کے بارے میں پوچھا جائے گا. تو اس کے تناظر میں موت کی تیاری ہونی چاہیے. تو سب سے اہم بات جو موت کے بعد ہمارے لیے گردن گیر ہوگی، جو ہماری گردنوں پہ حاوی ہوگی، وہ یہ ہوگا کہ آپ نے اپنے خداوند عالم کے حقوق کو ادا کیا یا نہیں کیا، آپ نے لوگوں کے حقوق کو ادا کیا یا نہیں کیا. تو سب سے اہم چیز موت کی تیاری کے سلسلے میں یہ ہے کہ آپ انسان کوشش یہ کرے کہ جو حقوق اور فرائض اس کی گردن پر ہیں خدا کے، وہ ادا کر چکا ہو، جو حقوق لوگوں کے اس کی گردن میں ہیں وہ ادا کر چکا ہو. اور اگر اس پوزیشن میں نہیں ہے کہ حقوق اللہ یا حقوق العباد، مثلاً کہ قضاء نمازیں بہت زیادہ ہیں یا قضاء روزے بہت زیادہ ہیں، ابھی فی الفور ایک دن میں پورا نہیں کر سکتا، یا قرض دینا ہے جو ابھی، یا امانتیں ہیں اس کے پاس جو واپس نہیں پلٹا سکتا، تو کم سے کم ان کو کہیں نوٹ ڈاؤن کر لے، ان کو کہیں لکھ لے، اپنے ورثاء تک پہنچا دے کہ یہ امانتیں میری ہیں جو میں نے پہنچانی ہیں. بلکہ روایات کے اندر اس کی تاکید بھی آئی ہے کہ جب آپ ایک شخص دیکھے کہ اب مرنے کے علائم اپنے اندر دیکھے کہ اب میں موت کے قریب جا رہا ہوں اور میں مر جاؤں گا، تو ان چیزوں کی طرف اس کی توجہ کرائی گئی ہے کہ کوشش کرے کہ امانت اگر پلٹا سکتا ہے تو پلٹا دے، اور اگر نہیں پلٹا سکتا تو وصیت کر کے جائے. کہ تو ایک وصیت کا جو عنوان ہے کہ موت کی تیاری میں وصیت ایک اہم کردار، ایک اہم عنوان ہے جس کی طرف توجہ رہنی چاہیے.
جی ہاں، اگر انسان خود اپنی زندگی میں کام انجام نہیں دے سکا تو کم از کم یہ کہ وہ کام رہ نہ جائے، وہ اس کی گردن پہ رہ نہ جائے، وہ کسی کے سوال کا اسے جواب نہ دینا پڑے، تو اسے چاہیے کہ کم از کم یہ کہ وصیت کر لے. لیکن بہترین طریقہ تو یہی کہ اپنے ہاتھوں سے انجام دے کے جائے،
پورا کر کے جائے. اپنی معلوم نہیں آج کل کے زمانے میں آپ کے بعد میں اولاد ان کاموں کو پورا کرے گی یا نہیں کرے گی.
اس لیے امام علی علیہ السلام سے منقول حدیث میں ہے کہ آپ نے فرمایا کہ اے انسان، اپنے وصی تم خود بن جاؤ.
واہ واہ،
یعنی وصی جو وصیت پہ عمل کرتا ہے، تو اپنے وصی تم خود بن جاؤ، یعنی جو تم چاہتے ہو کہ تمہارے بعد جو تمہارے لیے نیکیاں کی جائیں وہ خود کر کے جاؤ. بلکہ اگر اپنے ہاتھوں سے کی جائیں تو اس کا ثواب زیادہ ہے. اس حوالے سے اگر کوئی واقعہ آیا
جی، ایک مثال بہت انٹرسٹنگ مثال ہے. باپ اور بیٹا جو ہے وہ تاریک رات میں سفر کر رہے تھے، تو بیٹے کے ہاتھ میں چراغ تھا اور باپ جو ہے نا ساتھ ساتھ پیچھے چل رہے تھے. تو باپ بیٹے کو، چوں تاریک رات تھی اور اندھیرا تھا बिजली भी क्या, तो खौफनाक मंजर था। तो बाप बेटे को वसीयत करता है कि बेटा अगर मैं इस दुनिया से रुखसत हो जाऊँ तो मेरी ये ज़मीन है, मेरे ये अमवाल हैं, इसको इस तरह तकसीम करना, मेरे ज़मीन में एक मदरसा कायम करना, मैं चाहता हूँ इल्म दीन नशर हो और ये हो, मेरे बाद ये तमाम काम आप कीजिएगा। तो बेटा समझदार था, जब उसने ये बात सुनी बाप की तो वो चराग जो लेके आगे चल रहा था वो बाप के पीछे आ गया, वो आगे से उसने रास्ता छोड़ा और बाप के पीछे चल गया और कहा चलिए आगे। तो बाप परेशान हो गया, कहा पीछे क्यों चले गए, आगे तो अंधेरा हो गया, आगे अंधेरा हो गया। तो कहा बाप वालिद ग्रामी जिस तरह की आपने वसीयत की है कि मेरे मरने के बाद ये काम करना, तो कब्र तो पहले आपकी तारीख होगी, उसके बाद जब ये काम होंगे तो नूर पहुंचेगा। तो मैंने उसकी उसका तजस्सुम जो है वो इस दुनिया में आपको दिखा दिया कि अगर आप चाहते हैं कि इन चीज़ों ये काम हो तो आप अपनी ज़िंदगी में शुरू कीजिए, ताकि जब आप कब्र में पहुंचें तो कब्र
नूरानी हो। जी हाँ, इस हवाले से एक और वाकया भी है, ख़ुद रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के दौर का, जैसा कि रिवायत में मनकूल है कि किसी ने ये वसीयत की कि मेरे बाद ये मेरे खजूरों का पूरा जो ढेर है, अंबार है, गोदाम है, ज़खीरा जो कुछ मैंने किया ये सारी अल्लाह की राह में दे देना। तो वो बांटी गई, आखिर में जो है ना, जैसे होता है कि एक बहुत बड़ा ढेर हो और आप उसे वहाँ से चीज़ें उठाएं तो थोड़ी बहुत कोई ना कोई रह भी जाती है। तो जाहिर है कि वहाँ अगर मनों के हिसाब से थी खजूरें सारी उठाई गई तो एक खजूर मसलन रह गई, नहीं मालूम कि वो खजूर जो रह गई वो सही और सालिम भी थी या नहीं, बहरहाल जैसी भी थी तो है मनकूल के रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उसे उठाया और फिर फरमाया कि अगर ये शख्स अपनी ज़िंदगी में अपने हाथों से ये एक खजूर देकर जाता तो उसको इस एक खजूर के बदले में इस पूरे ढेर से ज़्यादा सवाब मिलता। नहीं, अल्लाह ये चाहता है कि हम अपने हाथों से नेकी के काम करें।
वो तो अब दे रहा है ना, जब जरूरत नहीं है उसको,
जरूरत नहीं है,
मर गया अब जरूरत नहीं है।
जी जी, तो अगर ज़रूरत के वक़्त ख़ास तौर पर, जी हाँ ज़रूरत के वक़्त और ज़्यादा सवाब है, और ज़्यादा सवाब है कि हम जो अहले बैत अलैहिस्सलाम के फ़ज़ाइल पढ़ते हैं वो यही है कि ज़रूरत के वक़्त वो इफ्तार करते वक़्त, देखिए हम तो जो है ना वो अनवा और अकसाम के खाने तैयार करते हैं, सिर्फ जौ की रोटियाँ तैयार हुई, लेकिन इफ्तार के वक़्त कोई साहिल आ गया, यतीम आ गया, असीर आ गया तो वो भी उठा के उनको दे दी।
अहले ज़रूरत के तहत पूरा दिन का रोज़ा था, खुद औज़ु बिल्लाहि मिनश शैतानिर रजीम मय्यूत अहमुना ताम अला हुब्बी,
सुभान अल्लाह,
ये ना यानी एक अगर ज़मीर को आप इनकी तरफ पलटाएं, उनको ज़रूरत थी उसकी लेकिन उसके बावजूद
उन्होंने अल्लाह की मोहब्बत में दे दिया, तो अल्लाह ने उनको क्या अजर दिया, पूरी सूरह उनके शान में नाजिल हुई। तो अपने हाथों से काम अंजाम देना, ज़रूरत के वक़्त भी दूसरों का ख्याल करना, ये दीन चाहता है कि तरबियत हो हमारी, हमारे अंदर ये लालच, हुब्बे दुनिया, खुदखाही, खुदगर्ज़ी ये चीज़ें निकलें, दूसरों का एहसास, इंसानियत, दूसरों की खिदमत, दूसरों की भलाई, दूसरों के लिए सोचना, ये अच्छी सिफात हमारे अंदर पैदा हों और परवान चढ़ें और हम तकामुल की तरफ आगे जाएँ। तो इस तरह भी मौत की तैयारी की जा सकती है कि इंसान अपने हाथों से कुछ ना कुछ आगे करने के लिए शुरू कर दे। इसके अलावा और
इसमें एक नुक्ता बहुत अहम होगा, वो ये कि कई दफ़ा ऐसे देखने में मिला है कि जब हम अपनी ज़िंदगी में देने पे आते हैं तो कई दफ़ा अपनी औलाद को महरूम करके सबका सब मस्जिद को दे दिया, सबका सब जो है वो चैरिटी में दे दिया, सबका सब किसी ट्रस्ट में दे दिया और जो बच्चे हैं वो सड़कों पर आ जाते हैं।
सही बात।
तो ये इस तरह का देना क्या ये इंसान को कमाल तक लेकर जाता है, ये मतलूब है ऐसा?
जी नहीं, जी नहीं, बिल्कुल नहीं। जैसे आज की हमारी पूरी गुफ्तगू का खुलासा यही है कि हर चीज़ को उसकी जगह पर रखें। औलाद इंसान के ओहदे पर है, उसकी किफालत, उसका ख्याल, जिस तरह ज़िंदगी में उनकी ज़रूरियात पूरा करना वालिद के लिए जो नफका है वो वाजिब था, तो ऐसा नहीं है कि ज़िंदगी के बाद उनको बिल्कुल भुला दिया जाए, ये दीनी फ़िक्र नहीं है, ये इस्लामी फ़िक्र नहीं है। औलाद के लिए आसानियाँ पैदा करना नेक अमल है। हम ये समझते हैं कि सिर्फ दूसरी जगहों पे खर्च करना नेक अमल है, जी नहीं, अपनों के लिए खर्च करना भी नेक अमल है, बल्कि उसका सवाब दूसरों की बनिस्बत और ज़्यादा है। بلکہ سری روایت ہے کہ اگر آپ کے رشتہ داروں میں کوئی محتاج ہے، مستحق ہے، حقدار ہے، تو دوسروں کو صدقہ نہ دیا جائے، ان کو دیا جائے۔ تو ہمیں اولویت بندی کرنی پڑے گی، نہ ایسا ہے کہ آپ دوسروں کو نہ دیکھیں، صرف اپنوں کو دیکھیں، اور ایسا بھی نہیں ہے کہ اپنوں کو بھلا دیں، بلکہ ان ساری چیزوں کو جمع کرنا پڑے گا۔ پہلے اپنوں کا خیال رکھیں، لیکن دوسروں کو بھی محروم نہ کریں۔ اس طرح کے واقعات ہمیں ائمہ علیہ السلام کی زندگی میں ملتے ہیں، تو کہا کہ یہ ظلم ہے، یہ اس کے بچے ان کو محتاج کر کے گیا، یہ اب دوسروں کے سامنے جا کے ہاتھ پھیلائیں، یہ اچھا رہے گا؟
بلکہ روایت میں تو شاید تاریخ میں آپ کو ایسا ملتا ہے کہ جب ایک شخص اس طرح سے وصیت کر کے مر گیا، تو پوچھا سرکار دو عالم نے کہ کیا کیا اس شخص کے ساتھ، کام نے قبرستان میں دفن کر دیا، کہ اگر میں ہوتا تو اس کو مسلمانوں کے قبرستان میں دفن نہ ہونے دیتا۔
اللہ اکبر،
کہ اپنے پوری خاندان کو محتاج کر گیا، سب کچھ تقسیم کر گیا، ان کے لیے کچھ بھی نہیں چھوڑا۔ اچھا، اسی سے یہ سوال بھی پیش آتا ہے کہ وصیت کرتے وقت بھی ہم کئی دفعہ یہ وصیت کر جاتے کہ آدھا مال ہمارا مسجد کو دے دیا جائے، تو یا پورا مال، خیر پورا مال نہیں، تو آدھا مال مسجد کو دے دیا، باقی اپنے فیملی کے لیے چھوڑ دیا، تو کیا اس قسم کی وصیت بھی مطلوب ہے، یا کیا کوئی حدود شریعت نے معین کی ہیں؟
دیکھیں، یہ واضح ہے کہ انسان کی وصیت، انسان کا جو ترکہ ہوتا ہے، جو کچھ وہ چھوڑ کے جاتا ہے، اس کے تیسرے حصے پر نافذ ہوتی ہے۔
صرف تیسرے،
صرف تیسرے حصے پر، ایک تہائی ہم کہہ لیں، ایک تہائی پر اس کی وصیت نافذ ہوتی ہے۔ اسے اگر زیادہ کی وصیت کرتا ہے تو وہ نافذ نہیں ہوگی، اس پہ عمل نہیں ہوگا، ویسا نہیں کیا جائے گا۔ تو اگر کوئی یہ وصیت کر کے جاتا ہے کہ پورا مال ہی یتیم خانے کو دے دیا جائے، جبکہ اس کے اپنے اولاد وارث ہیں، تو اس کی وصیت پھر بھی ایک تہائی مال پر نافذ ہوگی، ون تھرڈ پر ہوگا، باقی جو ہے وہ میراث شمار ہوگی اور وارثوں کو دیا جائے گا۔ پھر ان کی مرضی ہے، اگر وہ چاہتے ہیں کہ اپنے مرحوم کے احترام میں، یا ان کے خیال میں، یا ان کو ثواب پہنچانے کے لیے، یا ان کے مقصد کو پورا کرنے کے لیے، یا جیسے بھی، اگر وہ اپنی مرضی سے دینا چاہیں تو اور بات ہے، وگرنہ ذاتی طور پر یہ وارثوں کا حق ہے، یہ ان کو ملے گا۔
صرف ون تھرڈ پر اس کی وصیت نافذ ہوگی، باقی جتنا بھی بچے گا وہ وارثین کا حق ہے، اور اگر وارثین باپ کی وصیت پر عمل کرنا چاہتے ہیں تو اتفاق رائے سے وہ اپنے حق سے دستبردار ہو سکتے ہیں، اور وہ سارا مال یتیم خانے کو دیا جا سکتا ہے۔ لیکن اگر ان میں سے کچھ کہتے ہیں کہ نہیں، ہمیں تو اپنا حصہ چاہیے،
جی جی، وہ
یہ تقاضا اور بھیجا
برحق ہے، برحق ہے،
ٹھیک ہے نا،
وہ حقدار
حق ہے، حقدار ہیں اس کے، اور ان کو مذمت بھی نہیں کرنی چاہیے کسی، ان کا حق ہے۔ تو موت کے حوالے سے اور انسان کو کوئی ایسے نکات جو آپ بیان کرنا چاہیں کہ کس طرح سے آمادگی مزید انسان کر سکتا ہے؟
دیکھیں، یہ باتیں تو مجموعی طور پر ہو گئی ہیں، ایک روایت میں امام علی علیہ السلام سے منقول ہے، آپ نے فرمایا کہ موت کے لیے تیاری یہ ہے: اداء الفرائض، اجتناب المحارم، والاشتمال علی المقارم۔ یہ چیزیں موت کی تیاری ہیں، واجبات کو ادا کر دینا، اگر قضا بھی ہو گئے ہیں تو ان کو انجام دے دینا، محرمات، حرام چیزوں سے بچنا، اچھے اخلاق کے اعلیٰ مراتب کو حاصل کرنا، یہ موت کی تیاری ہے۔ یہ جو ہم کہہ رہے تھے موت کی تیاری، موت کی تیاری، یہ کوئی ایسی چیز نہیں ہے کہ اس کے لیے آپ کو اپنی زندگی چھوڑ دینی پڑے، اپنی روٹین کو چھوڑ دینا پڑے،
یا دو دن الگ کر کے موت کی تیاری کر کے اب ہم تیاری ہو گئی ہیں، اب ہم اپنی زندگی گزاریں گے۔
یہ چیزیں ہیں، یہ موت کی تیاری ہے، یعنی آپ کے ذمے کوئی ذمہ داری نہ ہو، کسی کا حق آپ کے ذمے نہ ہو، کسی کا اپنی ذمہ داریاں، واجبات، یہ چیزیں آپ کے ذمے نہ ہوں۔
گویا اس طرح کہا جا سکتا ہے کہ موت کی تیاری ایک لائف سٹائل کا نام ہے۔
لائف، بالکل بالکل کہہ سکتے ہیں، خلاصہ کر کے کہیں تو جناب جی، ایسی زندگی گزارے کہ کبھی بھی آپ کو کہا جائے کہ کل آپ نے مرنا ہے تو
چلے میں ریڈی ہوں، ملک الموت آئے کہ چلے میں ریڈی ہوں،
جی جی،
یہ واقعی سخت تو سخت ہے، لیکن
کیا جا سکتا ہے لیکن حد عقل یہ کہ آدمی شروع تو کرے۔ اب ایسا نہیں ہے کہ نمازیں رہی ہوئی ہیں اور ایک دم ہم اسے کہیں کہ جناب آپ نے موت کی تیاری کرنی ہے تو وہ جاب کو چھوڑ دے، سب لوگوں کو چھوڑ کے مسجد میں جا کے بیٹھ جائے اور کہے کہ دن رات میں صرف نماز پڑھتا رہوں گا، ایسا بھی نہیں ہے۔ لیکن یہ بھی نہیں ہے کہ بالکل چھوڑ دے، غافل ہو جائے، اصل یہ ہے کہ آدمی اس یاد میں رہے، اس فکر میں رہے. اس روایت میں امام علی علیہ السلام یہی کہتے ہیں کہ اگر کوئی یہ تین چیزیں انجام دیتا ہے پھر اسے پرواہ نہیں ہونی چاہیے کہ وہ موت پر پڑتا ہے یا موت اس پر آ پڑتی ہے, یعنی وہ سعادت مند ہے, وہ کامیاب زندگی گزار کے جا رہا ہے. یہ تیاری ہے. خاص طور پر واقعاً اسلام نے جو کہا ہے کہ دوسروں کے حقوق اس کے ذمہ نہیں ہونے چاہیے. کسی کی دل آزاری اگر کیے تو پہلے معافی مانگ لے ان کے, کسی کا حق ہے تو ان تک پہنچا دے, امانت پہنچا دے, قرض ادا کر دے. اگر نہیں کرتا جو اس کے واجبات ہیں, پھر یہ وارثین کے لیے ہے کہ جناب وہ اس کو پورا کریں. اور اگر واقعاً مرحوم کے لیے خیر خواہی کے جذبات اور احساسات رکھتے ہیں تو ہمیں پہلے ان کے واجبات ادا کرنے ہوں گے, پھر دوسری چیزیں.
بس بہترین عمل جو وہ رسا مرحوم کے لیے انجام دے سکتے ہیں وہ ان کے واجبات اور قضاء جو ہے ان کی ادائیگی ہے. یہ جو آپ نے ابھی جملے ارشاد فرمائے یہ ہمیں تاریخ میں بھی ملتے ہیں, خاص طور پہ تاریخی کربلا میں. آپ دیکھیے کہ جب کربلا کی طرف کاروان حسینی علیہ السلام جا رہا تھا تو ایک وقت آیا جب یہ گفتگو ہوئی امام کی اور ان کے فرزند کی, اور انہوں نے پوچھا کہ میں امام نے فرمایا کہ میں نے خواب دیکھا ہے, اس کی تعبیر یہ ہے کہ ہم شہادت کی طرف جا رہے ہیں, موت کی طرف جا رہے ہیں. تو انہوں نے ایک سوال پوچھا کہ ہم حق پر نہیں ہیں؟
سبحان اللہ,
اگر ہم حق پر ہیں تو پھر پرواہ نہیں ہے کہ ہم موت پر جا پڑے یا موت ہم پر آ پڑے. وہ جو آپ نے نا, اگر آپ کا لائف سٹائل حق پر بیسڈ ہے, آپ ہمیشہ حق کا ساتھ دیتے ہیں, ظلم کا ساتھ نہیں دیتے, تو آپ ریڈی ہیں موت کے لیے. ٹھیک ہے. اور اسی طرح اس خاندان کے بچوں سے جب شب عاشور سوال ہوا, جب میں قاسم علیہ السلام سے پوچھا گیا کہ موت تمہاری نظر میں کیسی ہے, کیا فرمایا, احلا من الاصل, شہد سے زیادہ شیرین. تو اگر انسان حق پر ہو ہمیشہ, حق کا ساتھ دے رہا ہو, ایسا لائف سٹائل ہو, پھر وہ موت سے گھبرائے گا نہیں,
مشتاق رہے گا,
اس موت کا مشتاق رہے گا. وہ اس تنگ دنیا سے نجات کا راستہ ہے اس کے لیے.
یہ ہم فضائل میں تو ہم پڑھتے ہی رہتے ہیں کہ امام علی علیہ السلام سے جو منقول ہے کہ خدا کی قسم ابو طالب کا بیٹا موت سے اس طرح مانوس ہے جیسے بچہ ماں کے سینے سے مانوس ہوتا ہے. تو وہ مانوس ہے, یہی تیاری ہے موت کی.
اور آخری جملہ اس کے بعد انشاءاللہ وقت تمام ہو چکا ہے, یہ کہ حتی روز عاشور ایک تاریخ میں ملتا ہے کہ امام علیہ الصلوۃ والسلام نے اپنے ایک شخص اپنے صحابی کو کہا کہ میری فوج میں جا کر یہ اعلان کر دو کہ اگر تم میں سے کسی کے اوپر قرضہ ہے تو میری فوج میں شہید نہ ہو,
اللہ
جائے اپنے حق کو ادا کرے. ان کو پسند نہیں ہے کہ لوگ حق العباد اپنی گردنوں پر ہو. ایک شخص آگیا سامنے آ کے, میرا تو قرضہ ہے, میری بیوی ادا کر دے گی میرے بعد. اس نے کہا اس کے اندر توان نہیں ہے, اس کے اندر ایبلٹی نہیں ہے, اتنی فائنینشیل کیپیسٹی نہیں ہے ادا کر دے. تو آئمہ یہ بھی نہیں چاہتے, یعنی آئمہ نے جن ہستیوں کی پرورش چاہی ہے, جیسے انسان بنائے ہیں, وہ ایسے چاہتے کہ ہم ایسے افراد معاشرے میں موجود ہوں جن کے اوپر کسی کا کوئی حق نہ ہو. اور یہی حقیقتاً موت کی تیاری ہے. خداوند عالم ہم سب کو توفیق عطا فرمائے کہ جب اس دنیا سے جائیں تو حق اللہ اور حق العباد جہاں تک ممکن ہو سکے ان کو ادا کر سکیں, اور اگر خدا نہ کرے ادائیگی کے مرحلے میں ہیں تو کم سے کم ہم نے ان کو نوٹ کیا ہو, ایک جگہ لکھا ہو, اور ایسی جگہ لکھا ہو جو ہمارے ورثہ کے دسترسی میں ہو. ایسا نہ ہو کہ ایک کاغذ میں لکھا ہو, کاغذ کسی کتاب میں پڑھی اور ان کو بیچاروں کو پتہ بھی نہ ہو کہ میت نے وصیت کہاں کی تھی یا وصیت بھی ہے اس کی. تو اسی دعا کے ساتھ کہ خداوند عالم ہم سب کی عاقبت بخیر فرمائے انشاءاللہ. صلی اللہ علی محمد وآل محمد.
اللہم صلی علی محمد وآل محمد.